اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، اللہم صلی اللہ سیدنا محمد و علی سیدنا محمد بیعدد کل ضرورت میں عطا فرما عزیز. سورہ آل عمران آیت نمبر 195
فاستجاب لهم ربهم انی لا اضیع عمل عامل منکم ذكر أو أنثى بعضكم من بعض فالذين هاجروا وأخرجوا من ديارهم وأوذوا في سبيلي وقاتلوا وقتلوا لأكفر لأكفرن عنهم سيئاتهم ولأدخلنهم جنات تجري من تحتها الأنهار ثوابا من عند الله والله عنده حسن الثواب.
تو ان کی دعا سن لی ان کے رب نے کہ میں تم میں کام والے کی محنت اکارت نہیں کرتا، مرد ہو یا عورت تم آپس میں ایک ہو، تو وہ جنہوں نے ہجرت کی اور اپنے گھروں سے نکالے گئے اور میری راہ میں ستائے گئے اور لڑے اور مارے گئے، میں ضرور ان کے سب گناہ اتار دوں گا اور ضرور انہیں باغوں میں لے جاؤں گا جن کے نیچے نہریں رواں، اللہ کے پاس کا ثواب اور اللہ ہی کے پاس اچھا ثواب ہے.
اچھا، اب اللہ تعالیٰ اس میں ہمیں فرماتا ہے فاستجاب لہم ربہم، اللہ نے ان کی دعا قبول کر لی. اب کس کی دعا قبول کر لی؟ ہر اس انسان کی جس نے اللہ کو اپنا محبوب جانا، اس کو اپنا منزل مقصود بنایا اور اس کے لیے اپنی زندگی کو خالص کر لیا. تو اب وہ جو بھی دعا مانگے گا، چاہے وہ عورت ہے یا مرد، فاستجاب لہم ربہم، اللہ نے ان کی دعا قبول کر لی ان کے رب نے. انی لا یودیا عملا عاملم عاملم منکم من ذکر و انثی بعضکم من بعض، اللہ کہتا ہے تمہارے عمل کو، چاہے وہ مرد ہے چاہے عورت ہے، کسی کو بھی میں ضائع نہیں کرتا کہ تم سب ایک سے ہو. فالذین، لیکن وہ لوگ، ہاجروا و اخرجوا، جو جنہوں نے ہجرت کی اور ان کو نکالا گیا من دیارہم ان کے گھروں سے، و اوذوا فی سبیلی، اور ان کو تکلیفیں دی گئیں اللہ کی راہ میں، و قتلوا، اور لڑائی ہوئی، وہ قتلوا کفرن عنہم سیئاتہم، اور ان کو قتل کیا گیا، تو اللہ تعالیٰ کہہ رہا ہے کہ میں ان کے تمام گناہوں کو معاف کر دوں گا، دھو دوں گا ان کی بدحالیوں کو، اور وَأُدْخِلَنَّهُمْ، میں داخل کروں گا ان کو جنات تجری من تحت الانہار، جنتوں میں، ثواب من عند اللہ، یہ اللہ کے پاس ان کا یہ ایک ثواب ہے، یعنی اللہ کے پاس ان کا اجر ہے. واللہ عندہ حسن الثواب، اللہ کے پاس سب سے اچھا اجر ہے. اب اسے ہمیں سمجھنا ہے، جاننا ہے، اللہ تعالیٰ اپنے وعدے کے خلاف نہیں کرتا. اللہ تعالیٰ نے قرآن میں رسول پاک صلی اللہ علیہ وسلم کے ذریعے سے جو اللہ ہم سے وعدے کیے ہیں انسان سے، کہ جو بھی اللہ کو مقصد زندگی بنا کر اور اللہ کی مرضی کو لے کر قرآن و سنت کے مطابق زندگی گزارے گا، اس کی اللہ تعالیٰ کہہ رہا ہے کہ چاہے وہ عورت ہے چاہے مرد ہے، میں اس کی کسی بھی عمل کو ضائع نہیں کروں گا. لیکن فضیلت ان لوگوں کی ہے جنہوں نے ہجرت کی. اب یہاں ہجرت کے دو قسم کی، ایک تو ہجرت ہے اس وقت جب 13 سال رسول پاک صلی اللہ علیہ وسلم نے مکہ میں تبلیغ کی، انہوں نے رہنے نہیں دیا اور انہوں نے ہجرت کی دین کے لیے. اب हिजरत का लफ्जी माना है छोड़ देना, एक तो अल्लाह के खातिर जहाँ अल्लाह का कुरान और सुन्नत के मुताबिक हमें अमल करने में मुश्किलात पेश आ रही हैं, लोग तकलीफ़ें दे रहे हैं, जैसे मक्का के लोगों ने हुज़ूर को दिए, उनके सहाबा को दिए, तो उन्होंने कुरान की खातिर अल्लाह की खातिर वो अपने दीन पर अमल करने के लिए उन्होंने मक्का को छोड़ दिया, वो मदीना आ गए, तो उनकी उन सहाबा की तो फजीलत ज़्यादा है। लेकिन यहाँ एक और चीज़ है, हिजरत। हिजरत जब रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम तबूक से आ रहे थे, आखिरी आपकी ज़िंदगी की आखिरी जंग थी और बहुत बड़ी थी, वापस आ रहे थे, तो रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया हम एक छोटी लड़ाई से, एक छोटे जहाज से बड़े जहाज की तरफ जा रहे हैं। सहाबा बड़े हैरान हुए कि हुजूर ये तो इतना बड़ा जहाज था, इतनी बड़ी लड़ाई थी, आप इसको छोटा कह रहे हैं, कहना। आपने फरमाया हाँ, अब बड़ा जहाज कौन सा है? नफ्स, नफ्स के ख़िलाफ़ ज़िंदगी गुजारना, और इसमें तो कोई शक नहीं कि नफ्स के ख़िलाफ़ ज़िंदगी गुजारेंगे तो ये सबसे बड़ा जहाज है। अब इस सहाबा ने जो हिजरत की, उनको बहुत तकलीफ़ें दी गई इस रास्ते में, लेकिन अब हमारे लिए क्या है, हम तो कहीं नहीं जा रहे, हम पाकिस्तान में ही हैं, कहीं नहीं जा रहे, तो अब यहाँ किस तरीके से हमारे लिए ये हिजरत की मिसल पूरी होगी। हम एक तो हमने अल्लाह का रास्ता ले लिया, अल्लाह को मकसद ज़िंदगी बना लिया, अब हम अपनी ज़िंदगी अपनी मर्ज़ी छोड़कर अल्लाह की मर्ज़ी ले ली और अल्लाह और रसूल के हुक्म के मुताबिक ज़िंदगी गुजारनी शुरू कर दी। अब इस और फिर हमारे जितने भी गुनाह हैं आहिस्ता आहिस्ता उन गुनाहों को छोड़ते चले गए, उन गुनाहों से हमने अपने को नजात दिला ली, यानी सब छोड़ दी, जो अपने गुनाहों को, अपनी बदअखलाकियों को, अपनी बदअमालियों को छोड़ेगा, ये किस्म की हिजरत है, ये किस्म के छोड़ना के सब छोड़ देगा। इस रास्ते में जब अल्लाह का रास्ता लेते हैं तो इसमें तकलीफ़ें आती हैं, जैसे सहाबा को आई, ऐसे क़यामत तक यही तरीक़ाकार रहेगा सबके साथ, क्योंकि हक़ का रास्ता है और इस हक़ के को लोग ज़्यादा वो नहीं करते, ज़्यादा इस तरफ कोई आने को तैयार नहीं है। इस वक्त तो बहुत बुरी हालत है, कोई भी इस तरफ अल्लाह और रसूल की तरफ आने के लिए तैयार नहीं है, और फिर जो आते हैं तो उनको फिर तकलीफ़ें दी जाती हैं। सबसे पहले घर से ही तकलीफ़ें शुरू हो जाती हैं, हर तरह के इल्ज़ाम शुरू हो जाते हैं, परेशानियां शुरू हो जाती हैं, ताने तिशने शुरू हो जाते हैं, बैकवर्ड समझने लगते हैं, क्या पता नहीं क्या क्या, तो ये सब चीज़ें आती हैं इसमें। अब जब हमें मुस्तकिल मिजाजी से इस रास्ते पे खड़ा होना है, हमें किसी को नहीं देखना अल्लाह और रसूल के सामने, किसी को, ना अपने आप को, ना अपने रिश्तेदारों को, ना अपने बच्चों को, हमें हर जगह अल्लाह और रसूल के हुक्म के मुताबिक ज़िंदगी गुजारनी, यानी अल्लाह और रसूल का कहना मानना है और किसी का कहना नहीं मानना, अल्लाह और रसूल के आगे हमें किसी का कहना नहीं मानना, क्योंकि ये अल्लाह ताला ने मुझे अपने लिए पैदा किया है, ये कुरान अल्लाह ताला ने मुझे क़यामत तक के लिए इस पे अमल करने के लिए दिया है, एक मेरी ज़िंदगी का एक लाए अमल है, मरते दम तक मैं इस पे अमल करूँगी। ये नहीं हो सकता कि मैंने थोड़े दिन अमल किया और फिर छोड़ दिया, थोड़े दिन अमल किया फिर छोड़, या मैंने कुछ लिया कुछ नहीं लिया, इस तरीके से जन्नत नहीं मिलेगी, बिल्कुल इस तरीके से जन्नत नहीं मिलेगी। हमें अपने दीन को खालिस करना होगा, और दीन खालिस, दीन का मकसद क्या है? दीन का मकसद सिर्फ नमाज रोज़ा नहीं है, नमाज रोज़ा एक हिस्सा है उसका, लेकिन असल दीन जो है वो ये है कि आप सुबह से शाम तक, पैदाइश से मौत तक, आप जो ज़िंदगी गुजारने का जो आपका तर्ज है, जो तरीक़ा है, अगर वो कुरान और सुन्नत के मुताबिक है तो आप दीन पर रहो, अगर उसके ख़िलाफ़ है तो हम दीन पर नहीं हैं। तो इस वक्त अगर नज़र डाली जाए तो कहाँ है मुसलमान, किधर है मुसलमान, मुसलमान है ही नहीं, सब यहूद और नसारा बने हुए, اللہ اور انہوں نے بھی اپنے پیغمبر کو چھوڑ دیا تھا, ان کو بھی, وہ بھی اپنے وقت کے مسلمان تھے, پیغمبر بھی تھے, کتاب بھی تھی, ہمارے پاس بھی رسول پاک صلی اللہ علیہ وسلم ہے, قرآن ہے, لیکن ہم نے چھوڑ دیا ہے. تو اب ہمیں ہوش کے ناخن لینا چاہیے, کیونکہ اگر ہم نہیں قرآن کے مطابق زندگی عمل نہیں کریں گے, زندگی نہیں گزاریں گے, تو جنت نہیں ملے گی. صرف نماز, روزہ, حج, عمرے اور خیر خیرات سے جنت نہیں ملے گی, بلکہ اللہ تعالیٰ یہ تمام اعمال جو ہم یہ کر رہے ہیں, عبادات, یہ اللہ تعالیٰ اور اس کے ساتھ حقوق العباد بھی, کیوں کہ ہم نے اللہ کی مرضی کو نہیں, نقطہ یہ اس میں یہ ہے کہ ہم نے اللہ کی مرضی کو نہیں جانا, کہ اللہ مجھے کیسے کہہ رہا ہے کہ یہ تمام حقوق العباد, حقوق اللہ ادا کرو. تو جب تک میں اللہ سے کنکشن نہیں کروں گی, اللہ سے رابطہ نہیں کروں گی, تو اللہ سے کنکشن اور رابطے کے لیے مجھے وقت کا امام چاہیے, جس کی صحبت میں بیٹھ کے, جو میں اب نیت بنا کے اس کی صحبت میں بیٹھوں گی, تن من دھن سب لگاؤں گی, اور تو وہ میرے تزکیہ نفس کرے گا, میرے اندر جو برائیاں ہیں, روحانی بیماریاں ہیں, سب وہ میری نکالیں گے ان کے اس میں بیٹھنے سے. اس کے بغیر ہم قرآن اور سنت کو نہ سمجھ سکتے ہیں, اور نہ ہم میں اتنی ہمت ہے, طاقت ہے, برداشت ہے, صبر ہے کہ ہم یہ کر سکیں. یہ اسی صحبت میں بیٹھ کے ہمیں سب کچھ حاصل ہوں گی. تو اگر ہم نے ہم چاہتے ہیں کہ ہمیں جنت ملے, جنت الفردوس ملے, اللہ راضی ہو جائے اسی دنیا میں, رسول پاک صلی اللہ علیہ وسلم راضی ہو جائے, اور ہم ایک متقی بندے بن جائیں, تو ہمیں پورا کا پورے قرآن و سنت کے مطابق زندگی گزارنی ہوگی, اور اپنے تمام گناہ چھوڑنے ہوں گے, اور ہر وہ چیز, وہ راستہ چھوڑنا ہوگا جس راستے پہ چلنے سے اللہ تعالیٰ نے مجھے منع کیا ہے, وہ طریقہ چھوڑنا ہوگا, وہ زبان چھوڑنی ہوگی, وہ سب چیزیں چھوڑنی ہوں گی, وہ معاملات ایسے ختم کرنے ہوں گے, رشوت ختم کرنی ہوں گے, سود ختم کرنا ہوگا, ملاوٹ ختم کرنی ہوگی, تمام بد اخلاقیاں جو ہماری زبان کی بد اخلاقیاں ہیں, ہماری آنکھوں کا جو استعمال ہے, جو کانوں کا استعمال ہے, ہمارے ہاتھ پیر کا جو استعمال ہے, وہ سب مجھے اللہ اور رسول کے حکم کے مطابق کریں گے تو جنت ملے گی. تو پھر جب ہم اس راستے میں, جب میں نے لے لیا یہ راستہ, تو اب اس راستے میں امتحانات بھی آئیں گے اللہ کی طرف سے, اور امتحانات یہی مخلوق کی شکل میں ہوں گے. تو اب مجھے یہ سمجھنا ہے کہ ہم کہتے ہیں نا, ہم اتنی نیکیاں کر رہے ہیں, یہ کر رہے ہیں, کچھ فائدہ تو نہیں, ہر نیکی مجھے, میں اچھائی کرتی ہوں لوگ میرے ساتھ برائی کرتے ہیں, میں نیکی کرتی ہوں لوگ میرے ساتھ بدی کرتے ہیں. تو اس کا, جب میں اس طریقے سے میں کہہ رہی ہوں, تو اس کا مطلب یہ ہے میرے اچھائی کرنے کا طریقہ صحیح نہیں ہے, میری نیکی کرنے کا طریقہ صحیح نہیں ہے, میں سمجھی نہیں نیکی کیسی کرنی ہے, اچھائی کیسے کرنی ہے. تو اب مجھے یہ سمجھنا چاہیے, اگر ہم نے سمجھ لیا, جان لیا, تو یہ سمجھنے کے لیے وقت کے امام کے پاس جانا پڑے گا, وہ ضروری ہے, انتہائی ضروری ہے. تو اب جب وہ اس کے پاس جائیں گے, تو وہاں ہمیں سمجھ میں آئے گی, ہاں ہم جو یہ نیکیاں کر رہے تھے ہمارا طریقہ غلط تھا, ہم جو یہ اچھائیاں کر رہے تھے ہمارا طریقہ غلط تھا. تو اب جب یہ سب ہم چھوڑ دیں گے, تو اللہ تعالیٰ میری یہ تمام جو دنیاوی بدحالی ہے, چاہے وہ اخلاق کی بدحالی ہے, چاہے مال کی بدحالی ہے, چاہے جسم کی بدحالی ہے, یہ تمام اللہ تعالیٰ ختم کر دے گا. کیوں کہ اللہ نے مجھ سے وعدہ کیا ہے کہ جب تم میرے بندے بن جاؤ گے, میری بندگی کرو گے, میرے محبوب کے راستے پہ چلو گے, تو میں تمہیں جنتوں میں داخل کروں گا. ایک جنت نہیں ہے, جنتوں میں داخل کروں گا, وہ جنتیں جس میں نہریں بہ رہی ہیں. اب ایک جنت نہیں ہے, بہت سی جنتیں, اور نہریں بہنے کا مطلب یہ ہے کہ وہاں اتنا کچھ ہے کہ ہم سوچ نہیں سکتے. اب یہ جہاں جس کھیت میں نہر بہ, اس کی مثال ایسی ہے, جس کھیت میں نہر بہ رہی ہوتی ہے, وہ کھیت بڑا سر سب ہوتا ہے, ہر قسم کا پھل, ہر قسم کی چیز وہاں اگ جاتی ہے. اسی طرح جنت میں ہم نہریں ہوں گی, دودھ کی نہریں ہوں گی, شہد کی نہریں ہوں گی, سرسبیل ہوگی, کتنی چیزوں کی نہریں وہاں ہوں گی. ثواب من عند اللہ, اللہ کہہ رہا ہے یہ ثواب میری طرف سے ہے. اب دیکھیں ہم کتنا, ہم مشکل تو نہیں ہے ہمارے لیے, صرف ایک اپنی میں چھوڑنی ہے, ایک اپنی خواہشات چھوڑنی ہے, اور اللہ کو لینا ہے. تو اگر ہم یہ نہیں کر سکتے, تو پھر ہمیں سوچنا چاہیے کہ میں مسلمان کیوں ہوں. اگر میں یہ نہیں کر سک رہی, تو پھر میں دین بدل لوں اپنا, پھر میں نے مسلمان کا کیوں لیبل لگایا ہے؟ اگر میں نے مسلمان کا لیبل لگایا ہے اور میں یہ نہیں کر سک رہی تو میں اس دوزخ کے گڑے میں جاؤں گی جہاں شفاعت نہیں ہے. لیکن اگر میں نہ مسلم ہوں, اللہ کو رسول پاک صلی اللہ علیہ وسلم کو نہیں مان رہی, تو میں اوپر ہوں گی, مسلمان دوزخ کے گڑے میں ہوگا. واللہ عندہ حسن ثواب, اللہ کے پاس بہت اچھا ثواب ہے. اب ہم یہ جو اللہ کے پاس یہ جو جنت ہے, یہ ثواب ہے, یہ ہم تصور میں نہیں لا سکتے, نہ کتابوں میں ہے, نہ کسی میں ہے, نہ خوابوں میں. یہ کوئی, یہ تو جب ہم اس راستے پہ چلنے لگتے ہیں, یہ راستہ لے لیتے ہیں اور اپنے دین کو خالص کر لیتے ہیں, مخلص ہو جاتے ہیں, تو ہمیں پھر یہیں وہ اطمینان قلب حاصل ہو جاتا ہے, سکون حاصل ہو جاتا ہے, زندگی بدل جاتی ہے, خیالات بدل جاتے ہیں, سوچیں بدل جاتی ہیں, سارے ڈپریشن ختم ہو جاتے ہیں, پریشانیاں ختم ہو جاتی ہیں, سب کچھ اپنی جگہ پہ ہے, لیکن میں نکل گئی اس سے, میں اس سے نکل گئی. وہ ڈپریشن اپنی جگہ پہ ہے, وہ جس کی وجہ سے, جن چیزوں کی وجہ سے مجھے ڈپریشن تھا, میں پریشان تھی, وہ چیزیں اپنی جگہ پہ ہیں, وہ حالات اپنی جگہ پہ ہیں, لیکن میں نے اپنے کو چینج کر لیا, میں نے سمجھ لیا نقطوں کو, تو میں نکل گئی اس چیز سے. تو اللہ تعالیٰ کے اللہ پھر اس کا اجر جو ہے وہ اللہ کے پاس ہے. لیکن ایک چیز یاد رکھنی چاہیے کہ زندگی کو خالص کرنا ہوگا. خالص کا مطلب یہ ہے کہ اس میں دنیا کی کوئی ملاوٹ نہ, بس ایک ہی وہ نیت ہو کہ میں جو کر رہی ہوں رب کو رضا حاصل کرنے کے لیے اور رب سے ملاقات کرنے کے لیے, اس میں دنیا کی ملاوٹ کچھ بھی نہیں ہونی چاہیے. تو اس طریقے سے خالص زندگی گزاریں گے اور اللہ کے لیے, تو اللہ کے پاس کس چیز کی کمی ہے؟ اللہ تو بغیر میرے جو نان مسلم ہیں, اللہ تو ان کی ساری ضرورتیں پوری کر رہا ہے, مجھ سے زیادہ ان کو اللہ تعالیٰ نے دیا ہوا ہے. لیکن اگر اللہ تعالیٰ, میں اللہ کا قرب حاصل کر لوں گی تو وہ نعمتیں کیسی ہوں گی؟ تو یہ تو عمل کرنے سے پھر پتہ چلتا ہے. پھر اللہ تعالیٰ فرماتا ہے,
لا يغرنك تقلب الذين كفروا في البلاد.
اے سننے والے, کافروں کا شہروں میں اہل گہلے پھرنا ہرگز تجھے دھوکا نہ دے.
متاع قلیل ثم مأواهم جہنم وبئس المہاد.
تھوڑا برتنا ان کا ٹھکانہ دوزخ ہے, اور کیا ہی برا بچھونا.
اب اللہ تعالیٰ مجھے, اب میں نے یہ راستہ لے لیا, تو اب اللہ تعالیٰ مجھے بتا رہا ہے. کیا بتا رہا ہے مجھے؟ اللہ تعالیٰ کہہ رہا ہے, لا یغرنک تقلب الذین کفروا فی البلاد. اے سننے والے, اب اللہ تعالیٰ کہہ رہا ہے, یہ کافروں کا, کافر مطلب اللہ کے نافرمان لوگ, چاہے وہ مسلمان ہے چاہے نام مسلم ہے, اللہ تعالیٰ کہہ رہا ہے ان لوگوں کا شہروں میں چلنا پھرنا, اوڑھنا بچھونا, عیش و عشرت کرنا, گھومنا پھرنا, گاڑیوں, بڑی بڑی گاڑیوں میں پھرنا, جہازوں میں پھرنا, یہ تمام جو دولت کی ریل پیر, ہر چیز کی ریل پیر, وزارتیں ہیں, وزیر اعظم ہیں, ممبر ہیں, یہ ہیں, یہ تمہیں دھوکہ نہ دے دیں, اس کے دھوکے میں مت آنا. اللہ کہہ رہا ہے یہ دنیا, اس کی کوئی اہمیت نہیں ہے, اللہ کے آگے کوئی حقیقت نہیں ہے. تو اب اللہ تعالیٰ مجھے پہلے سے بتا رہا ہے کہ دیکھو, یہ اس یہ جو مال جو ہیں نافرمان لوگ, یہ جو عیش و عشرت میں ہے نا, تو ان کو دیکھ کے خفا مت ہونا, پریشان مت ہونا کہ کیسے کافر, دیکھو کیسے کافروں کو یہ دیا ہوا ہے. دیکھو وہ اللہ کا نافرمان ہے, اسے کیا کیا دیا ہوا, کتنی دولت ہے, ریل پیڈ ہے, سونے کے کموڈ بنے ہوئے, سونے کے یہ بنے ہوئے, وہ بنے ہوئے ہیں. اللہ کہہ رہا ہے یہ دیکھ کے دھوکے میں بتانا بالکل. اس کا کیا مطلب ہے؟ اس کا مطلب یہ ہے کہ اللہ کے نزدیک دنیا کی ہر نعمت ایک مچھر کے پر کے برابر نہیں ہے. تو اب اللہ تعالیٰ مجھے پہلے سے, کیونکہ یہ دنیا میرے سامنے ہے نا, اب پھر میں افسوس کروں گی کہ میں نے یہ راستہ کیوں لے لیا, اس میں تو سختیاں ہیں, اس میں تو تکلیفیں ہیں, اس میں تو مصیبتیں ہیں, اس میں تو الزامات ہیں, میں اتنی نیک ہوں, اتنی عبادت کر رہی ہوں, اتنا خیال کر رہی ہوں, پھر بھی میری تقدیر میں یہی ہے, لوگوں کی ہے, میں پریشان ہوں, یہ اللہ کہہ رہا ہے نہیں, इस तुम्हें ये नहीं देखना होगा, ये तमाम चीज़ें नहीं देखनी होंगी। वो देखो कितना मालदार है, नाफरमान है और कितना मालदार है, ये हम चीज़ें ये देखते हैं तो अल्लाह ताला मुझे मना कर रहा है। क्यों? मताउन कलील, अल्लाह कह रहे ये थोड़ी सी दिनों की बात है, थोड़े कौन लेके जाएगा ये माल दौलत, हा हु कौन कब्र में लेके जाएगा? कोई चीज कोई लेके जाएगा? कोई भी नहीं लेके, लेके क्या जाएंगे? सिर्फ अपने अमाल। हम जो हर रोज जो कर रहे हैं, कह रहे हैं, खा रहे हैं, पी रहे हैं, हमारे मामलात हैं, हम जॉब कर रहे हैं, हम बिजनेस कर रहे हैं, जो कुछ भी हम कर रहे हैं रोजाना, वो हमारे आगे जा रहा है, वो हमारा दीन है। अब अगर वो अल्लाह और रसूल के हुक्म के मुताबिक ना हुआ तो हम जहन्नम के मुस्तहिक नहीं है। हर चीज, एक एक चीज, एक एक जर्रा लिखा जा रहा है हमारा, एक एक हरकत हमारी लिखी जा रही है, हमारी नियतें लिखी जा रही हैं, हमारी सोचें सब कुछ अल्लाह ताला लिख रहा है कि किस नियत से कर रहे हो, किस उससे कर रहे हो। तो हम जो कर रहे हो वो आगे जा रहा है, आगे जा रहा है, आगे जा रहा है। क्यों आगे जा रहा है, क्यों लिख रहा जा रहा है? इसलिए कि इसके मुताबिक फिर अल्लाह ताला कहेगा कि देखो इंसान, मैंने तुम्हें अपने लिए बनाया था, मैंने तुम्हें दुनिया के लिए नहीं बनाया था, मैंने तुम्हें ये रिज़्क के लिए भागने दौड़ने के लिए मुसीबत करने के लिए नहीं बनाया था, रिज़्क की जिम्मेदारी तो मैंने ली हुई थी, मैंने तुम्हें अपने लिए बनाया था कि तुम इस दुनिया को इस तरीके से इस्तेमाल करो कि तुम मुझे राज़ी कर लो। इन दुनिया के तमाम रिश्तों को, हर जॉब को, बिजनेस को, हर चीज़ को, हर ड्यूटी को इस तरीके से अंजाम दो कि मेरी रज़ा तुम्हें मिल जाए, मेरे से तुम्हारी मुलाकात हो जाए, मेरे महबूब का तरीक, मेरे महबूब के सब अल्लाह ताला ने कुरान में बताया हुआ। तो अल्लाह कह रहा है सुम्मा मा वाहुम जहन्नम व बेसल मियाद। अल्लाह ताला पहले से मुझे बता रहा है, देखो अगर तुमने मेरी नाफरमानी की और मुझे मकसद ज़िंदगी ना बनाया और उसके ख़िलाफ़ ज़िंदगी गुजारी तो तुम्हारे जहन्नम में जगह होगी जो बहुत बुरा ठिकाना है। तो अब हम कोई अल्लाह के आगे उज़र पेश नहीं कर सकते कि हमारे साथ ये नहीं था, हमें ये मालूम नहीं था, हम ये नहीं मालूम था, हम मुसलमान नहीं थे, हम ईसाई थे, हम यहूदी थे, हम ये थे, हम बरेली थे, हम देवबंदी थे, हम ये थे, हम वो थे, ये कोई उज़र पेश नहीं होगा। अल्लाह ताला फरमाता है
لكن الذين اتقوا ربهم لهم جنات تجري من تحتها الأنهار خالدين فيها نزلا من عند الله وما عند الله خير للأبرار
लेकिन वो जो अपने रब से डरते हैं उनके लिए जन्नतें हैं जिनके नीचे नहरें बहें, हमेशा उनमें रहें, अल्लाह की तरफ की मेहमानी, और जो अल्लाह के पास है वो नेकों के लिए सबसे भला।
لكن الذين اتقوا ربهم لهم جنات تجري من تحتها الانهار فيها نزل من عند الله। अल्लाह कहता है वो लोग जो अल्लाह से डरते हैं, इस डरने का माना क्या है? क्या अल्लाह इतना खौफनाक है? नहीं, ये माना नहीं है। अल्लाह से डरने का मतलब ये है कि अल्लाह ताला ने मुझे जिस मकसद के लिए पैदा किया है और उस मकसद को पाने के लिए अल्लाह ताला ने अपना महबूब दिया है और कुरान दिया है, अगर मैंने उस मकसद को नहीं लिया तो वो मुझे जहन्नम में डाल देगा। ये है माना। तो तुम डरो उस वक्त से कि तुम जहन्नम का ईंधन बन जाओ। फिर अल्लाह कह रहा है जो डर गया रब्बहुम अपने रब से, अब रब्बहुम या अल्लाह कहता नहीं, अल्लाह ने कहा रब रब, अब इसका मतलब यह है कि मुझे पालने वाला रब है। मुझे किसने, मैंने किसको रब बनाया हुआ? सबसे बड़ा रब मैंने अपने नफ्स को बनाया हुआ है कि मैंने कमाया है, मैंने इतनी मेहनत की है, मैं इतनी अच्छी हूँ, मैंने इतनी स्ट्रगल की है। फिर मैंने अपने बाप को बनाती हूँ, फिर उसके बाद मैं अपने शौहरों को बनाती हूँ, उसके बाद फिर मैं अपने बेटों को बनाती हूँ, या फिर अपने बिजनेस को बना लूँगी या अपनी जॉब को बना लूँगी। ये मेरे रब हैं जो मुझे पाल रहे हैं। ये हमारा शिर्क है, ये यकीन करे, ये यार शिर्क है। अल्लाह कह रहा है मैं तुम्हें पालता हूँ। रब का मतलब है पालने वाला, अब हम अपने अपने को सोचें कि हम किस तरीके से जिंदगी गुजार रहे हैं, कि मैंने बच्चों के लिए ये किया, मैंने शोहरों के लिए ये किया, मैंने इसके लिए ये किया, मैंने इसके ये किया, मैंने 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 मैंने, तो अब क्या होगा? सोचे, हमें सोचना चाहिए। अल्लाह कह रहा है कि डरो उस रब से जो तुम्हें पालता है, यानी जो भी अल्लाह ताला ने मुझे, अगर मैं कुछ कर रही हूं तो ये ताकत किसने दी है, सलाहियत किसने दी है? अल्लाह ने दिमाग दिया हुआ है, अल्लाह ताला ने आंखें दी हैं, हाथ पैर दिए, सब सलामत दिए। आज अगर मैं पागल हूं तो मैं कुछ कर सकती हूँ, आज मैं अगर अंधी हूं तो कुछ कर सकती हूँ, आज मैं माजूर हूं तो कुछ कर सकती हूँ, वो नहीं कर सकती जिस पे मैं गुरूर करूं। तो मेरे गुरूर करने का वजह क्या है? और दे तो मुझे अल्लाह ही रहा है, वो मुझे खिला रहा है। अब ये परिंदों चरिंद परिंद, इनको कौन खिलाता है? अल्लाह खिलाता है। तो वो उन परिंदों को खिलाता है, तो अपनी अजीम मखलूक को वो नहीं खिला सकता, तो मैं क्यों रब बनी हुई हूँ? ये मुझे, हमें इस पे सोचना चाहिए। अल्लाह कहता है डरो उस रब से जो तुम्हें पालता है, लहुम जन्नातुन तजरी मिन, उसको मिलेंगी जो डर गया, जो डर गया। अब डरने का मतलब ये है कि ऐसे नहीं डर गया, वैसे डर गया कि उसने अपनी जिंदगी को कुरान और सुन्नत के मुताबिक कर लिया और अल्लाह ही को मकसद जिंदगी बनाकर उसकी पूरी तवज्जो उसके उसकी तरफ है, वो उसके कहने पर, उसके कुरान और सुन्नत पर अमल करके जिंदगी गुजार रहा है, तो ऐसे लोगों के लिए जन्नत है। अल्लाह कह रहा है फीहा नज़रुम इंदिल्ला, अल्लाह की तरफ से, या अल्लाह की मेहमानदारी है, अल्लाह वहाँ हमारा, हम मेहमान होंगे, वो हमारा मेज़बान होगा, वो हमारी मेहमानदारी करेगा जन्नत में। वमा इंद अल्लाह खैरुल अबरार, अल्लाह की तरफ से देखो सबसे अच्छी मेहमानदारी होगी हमारी। तो अब यहाँ ये थोड़ी सी जिंदगी है, कितने साल की जिंदगी है? 50 साल 60 साल 100 साल, हम किस तरीके से दें? तो हमें सोचना चाहिए अपने बारे में, किसी दूसरे के बारे में मत सोचो, हम फौरन दूसरों की तरफ चले जाते, नहीं अपने बारे में सोचो कि मैंने पूरी जिंदगी कैसे गुजारी। अब अगर मैंने अच्छी नहीं गुजारी, लेकिन अब मुझे, मैं दर्स में आ गई हूँ, दर्स सुन रही हूँ, अब मुझे कोशिश करनी चाहिए कि मैं अल्लाह और रसूल को समझूं, जानूं, पहचानूं और उसके हुक्म के मुताबिक अपने नफ्स को छोड़ूं, अपनी मर्जी को छोड़ूं, अपनी ख्वाहिशात को छोड़ूं, सब को छोड़ूं, सिर्फ अल्लाह और रसूल को ले लूँ, उनकी जिंदगी उनके लिए गुजारूँ, उनकी मर्जी के मुताबिक गुजारूं, उनकी बंदगी में गुजारूं। जिंदगी तो गुजर रही है, देखे जिंदगी तो मुशरिकों की भी गुजर रही है और हमारी भी गुजर रही है, फर्क है? कुछ फर्क नहीं है। फर्क जब आएगा, जब आपका नियत बदल जाएगी, आपका नजरिया बदल जाएगा, जब अल्लाह को आप अपना महबूब बना लेंगी और हर वक्त अल्लाह ही की तरफ आपकी तवज्जो रहेगी, हर कदम पे अल्लाह और रसूल का ख्याल रखेंगी, न अपने नफ्स भी ख़त्म, दुनिया वालों की चाहत भी ख़त्म, उसको खुश करना है, उसे खुश करना है, ये सारी मेहनतें ख़त्म हो जाएंगी। हम औरतें तो हमेशा इसी उसमें रहती है कि शौहर खुश हो जाए, सास खुश हो जाए, नंदे खुश हो जाए, माँ बाप खुश हो जाए, लोगों को खुश करने में लगे हुए हैं। अल्लाह ताला ने मुझे लोगों को खुश करने के लिए तो नहीं बनाया। अल्लाह ताला हमें तौफीक दे। रब्बना आतना फिद दुनिया हसनतन व फिल आखिरति हसनतन व क़िना अज़ाबन्नार।